نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ربي يسر ولا تعسر وتمم بالخير. اسماء الحسنى میں سے اللہ تعالیٰ کے پیارے نام الرزاق پہ ہم بات کر رہے تھے, اور جہاں پہ ہم نے لاسٹ نشست میں بات چھوڑی تھی وہ یہ تھی کہ اللہ تعالیٰ ایسا رزاق ہے, اللہ تعالیٰ ایسا الرزاق ہے کہ جو وہاں سے رزق دیتا ہے جہاں سے انسان کا گمان بھی نہیں ہوتا. اور یہ ایک بہت یونیک بات ہے, کیونکہ دنیا میں انسان کو کبھی بھی کسی سے کچھ حاصل ہوتا ہے تو اس کے لیے پہلے سے پتہ ہوتا ہے. کام کرنے والے کو پتہ ہوتا ہے کہ مجھے یہاں سے پیسے ملیں گے. کوئی کسی کو کچھ دیتا ہے تو اس کے جواب میں کچھ لیتا ہے. لیکن اللہ سبحانہ تعالیٰ بعض دفعہ انسان کو وہاں سے بھی دے دیتا ہے جہاں سے اس نے سوچا بھی نہیں ہوتا. اس میں ہم نے پہلی چیز دیکھی تھی کہ رزاق سے رزق لینے کی چیزوں میں کیا چیز ہے, وہ کون سے طریقے ہیں کہ جس کی وجہ سے اللہ تعالیٰ الرزاق ہوتے ہوئے ہمیں مزید دیتا ہے. وہ تو الرزاق ہے, لیکن اگر ہم لینے والے نہیں تو پھر وہ چیز ہم اس سے لے نہیں پاتے. رزق حاصل کرنے کے طریقے یا رزق کی کنجیاں, وہ کون سے اسباب ہیں کہ جس کو اپنی زندگی میں لایا جائے تو وہ اس رزاق سے رزق حاصل ہو جائے. اس میں پہلی چیز توبہ اور استغفار ہے. میں صرف آپ کو خلاصہ دوں گی, لیکن اس موضوع پہ ایک بہت ہی خوبصورت کتاب بھی ہے, آپ اس سے بھی فائدہ اٹھا سکتے ہیں, اور خاص طور پہ مردوں کو گفٹ میں دینے کے لیے بہترین کتاب ہے. چھوٹی سی بک ہے, کتاب کا نام ہی کیا ہے, رزق کی کنجیاں, قرآن و سنت کی روشنی میں. انگلش اردو دونوں میں یہ کتاب موجود ہے, ڈاکٹر فضل علی صاحب کی بک ہے. بہت ہی میری فیوریٹ بک ہے, اس لیے کہ اکثر لوگ پریشان رہتے ہیں کہ کاروبار نہیں, جاب نہیں, شوہر پریشان رہتے ہیں تو کیا کیا جائے. ہم اس کے اور حل ڈھونڈتے ہیں, ہم کہتے ہیں یہاں چلے جاؤ, وہاں موو ہو جاؤ, یہ کر لو, یہ وجہ ہوگی, لیکن قرآن و سنت سے پوچھیں تو وہ ہمیں 10 چیزیں بتاتا ہے کہ جس کی وجہ سے انسان کا رزق بڑھ سکتا ہے. اس میں سے پہلی چیز توبہ اور استغفار ہے. وہ توبہ کیا ہوتی ہے اس کو تو کسی اور موقع پہ دیکھیں گے, لیکن مختصراً یہ ہے کہ انسان اپنے گناہوں کو شعور کے ساتھ محسوس کرے, پھر اس پہ ندامت ہو, پھر آئندہ اس کو نہ کرنے کی کوشش کرے. اس سے بندے اور رب کا تعلق درست ہوتا ہے اور اللہ تعالیٰ اس کو رزق دیتا ہے. اور اس کی دلیل سورت نوح کی آیت 10 سے 12 تک ہے, جس میں بہت ہی پیارے انداز میں کہا گیا کہ ان استغفروا ربکم انہ کان غفارا. ایک منٹ میں اس کا شروع دیکھ لوں, اس کو ابھی میں آپ کو پوری آیتوں کا نمبر کوٹ کرواتی ہوں. اور یہ بہت ہی پیارا ٹاپک ہے کہ جس سے آپ واقعی کئی مواقع پہ دوسروں کو بھی فائدہ دے سکتے ہیں. کبھی کبھی گھر میں بیٹھے ہوں, سب لوگ بیٹھے ہیں, کیا کریں, تو آپ یہ چھوٹے چھوٹے پوائنٹس شیئر کریں, کیونکہ لوگوں کو ہمیشہ منی میٹرز سے ریلیونٹ بات سننا یا کہنا بہت اچھا لگتا ہے. اور خاص طور پہ وہ چیز جو انسان کی زندگی میں بہت اہم ہو تو اس کو مزید بڑھانے کی جب بات کی جاتی ہے تو وہ چیز پھر لوگوں کو خوشی دیتی ہے. تو جی, یہ آیت کا نمبر نوٹ کیجئے گا, یعنی توبہ استغفار سے رزق کیسے بڑھتا ہے. آیت نمبر 10 سے آگے ہے سورت نوح میں, 29 پارے کی یہ سورت ہے, سورت کا نمبر 71 ہے. فَقُلْتُ اسْتَغْفِرُوا رَبَّكُمْ إِنَّهُ كَانَ غَفَّارًا يُرْسِلِ السَّمَاءَ عَلَيْكُمْ مِدْرَارًا وَيُمْدِدْكُمْ بِأَمْوَالٍ وَبَنِينَ وَيَجْعَلْ لَكُمْ جَنَّاتٍ وَيَجْعَلْ لَكُمْ أَنْهَارًا. پھر کہہ دو کہ اپنے گناہوں کی معافی طلب کرو اپنے رب سے, क्योंकि वो बहुत बख्शने वाला है। आसमान से तुम्हारे लिए बरसने वाला भेजेगा और तुम्हें मालों और बेटों से मदद देगा और तुम्हारे लिए बागात करेगा और तुम्हारे लिए नहरें करेगा, यानी तुम्हें माल और दौलत में बरकत देगा। एक मौके पे हसन बसरी रहमतुल्लाह अलैह के पास कोई शख्स आया और उसने कहा कि औलाद नहीं है, कहा इस्तग़फ़ार करो, वो चला गया। दूसरा आया, कहा माल की कमी है, कहा इस्तग़फ़ार करो। जो आए उसको यही कहते जाएं। पास बैठा एक शख्स सुन रहा था, उसने कहा कि ये आपने हर एक को एक ही बात क्यों कह दी? तो उसके जवाब में उन्होंने यही आयतें पढ़ीं कि क्या तुमने रब की बात नहीं सुनी कि इस्तग़फ़ार करने से ये सब कुछ मिलता है। तो लिहाजा अगर कहीं माली कमी है तो उसमें अपने गुनाहों को इंसान याद करे कि क्या वाकई मैंने कोई ऐसा काम तो नहीं किया कि जिसकी वजह से अल्लाह ताला ने मेरा रिस्क रोक दिया। और इस्तग़फ़ार कौल और फ़ेल दोनों से गुनाहों की माफ़ी तलब करने का नाम है। इमाम राग़िब फरमाते हैं ये बात। फिर दूसरी चीज़, इसके और बहुत सारे दलाइल हो सकते हैं लेकिन मैं नहीं चाहती कि ये चीज़ हमारे लिए सिर्फ़ इसी पे फिर हम रुक जाएं, वरना अपनी जगह एक पूरा दर्स है ये अल्हम्दुलिल्लाह। मौका मिला तो किसी मौके पे आपको इंशाल्लाह ये पढ़ाऊंगी, लेकिन अभी सिर्फ वो पॉइंट्स नोट कर लीजिए जी। दूसरी चीज़ जिससे अर्रज़्ज़ाक से रिस्क हासिल किया जा सकता है वो है तकवा, गुनाहों से बचना। हिफ्ज़ुन नफ्सी अम्मा योसिम, नफ्स से, गुनाह से नफ्स को बचाए रखना और ऐसी बातों को छोड़ देना कि जिसको अल्लाह ताला पसंद नहीं करते। इसकी दलील क्या है? कुरान पाक में सूरत अल आराफ़ आयत 96 में आता है, वलौ अन्न अहलल कुरा आमनु वत्तकौ लफतहना अलैहिम बरकातिम मिनस समाई वल अर्द वलाकिन कज़्ज़बू फअख़ज़नाहुम बिमा कानू यक्सिबून। और अगर बस्तियों वाले ईमान लाते और बुरे कामों यानी कुफ्र और शिर्क से बचते तो हम इन पर आसमान और ज़मीन की बरकतें खोल देते, मगर उन्होंने झुठलाया तो हमने इनको इनके कामों की सज़ा में पकड़ लिया। इसी तरह सूरत अल्लाक की आयत 2 और 3 में भी आता है, वमई यत्तकिल्लाह यजअल्लहु मखरजा मखरजं वयरज़ुक्हु मिन हैसु ला यहतसिब। जो कोई अल्लाह से डरता है वो उसके लिए हर मुश्किल से निकलने की राह बना देते हैं और इसको वहाँ से रोज़ी देते हैं जहाँ से इसको गुमान नहीं होता। बस लोगों को मैंने देखा है कि शायद को पढ़ के खाने पे फूकते हैं कि खाना भर जाएगा। मुझे ऐसे लगता है कि ये मजाक है। अल्लाह सुबहाना ताला तकवा की बात करते हैं और हम उसको खाने पे फूकते हैं। तीसरी चीज़ जिसकी बुनियाद पे अर्रज़्ज़ाक से रिस्क मिल सकता है वो क्या है? अल्लाह पर तवक्कुल करना। हर चीज़ अल्लाह के ऊपर छोड़ दी जाए और उसके साथ ऐसा मामला कर लिया जाए कि बस जो वो कहे उसी को इंसान अपनी ज़िंदगी बना ले। इसकी दलील भी सूरत अल्लाह की आयत 3 में आता है, वमई यतवक्कल अलल्लाही फहुवा हस्बु। जो अल्लाह पर तवक्कुल करेगा अल्लाह उसको काफ़ी हो जाएगा। इन्नल्लाह बालिगु अम्रिही कद जअलल्लाहु लिकुल्ली शैइन क़द्रा। यकीनन अल्लाह ताला अपना काम पूरा करने वाला है, बेशक अल्लाह ताला ने हर चीज़ का अंदाज़ा मुकर्रर किया है। फिर इसके बाद अगली चीज़ जिससे रिस्क मिल सकता है रज़ाक से वो क्या है? अल्लाह अज़्ज़ वजल की इबादत के लिए फ़ारिग होना। अपने आप को इबादत के लिए फ़ारिग कर लें, अल्लाह ताला आपके लिए रिस्क आम कर देगा, खोल देगा, बढ़ा देगा। इसकी दलील क्या है? बहुत ही खूबसूरत रिवायत है और मेरा दिल चाहता है कि आप सब इस हदीस को अपने हाथों से लिखें, खुशखती में और मुख्तलिफ जगह पे लगा दें। पहली रिवायत एक जो है वो मुसनद अहमद, तिरमिज़ी, इब्ने माजा और हाकिम में है, अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु की सनद से कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, बेशक अल्लाह ताला फरमाता है, यानी हदीसे कुदसी है, इन्नल्लाह ताला यकूल یبن آدم، اے آدم کے بیٹے، تفرخ لی عبادتی، تو میری عبادت کے لیے اپنے آپ کو فارغ کر لے. ام لا صدرک غنن، میں تیرے سینے کو تونگری سے بھر دوں گا، یعنی دولت سے بھر دوں گا، تیرے سینے کو ٹھنڈا کر دوں گا. وَأَسَدُّ فَقْرَكَ، اور تجھے لوگوں سے بے نیاز کر دوں گا. وَإِلَّا تَفْعَلْ، اور اگر تو نے ایسا نہ کیا. مَلَأْتُ يَدَكَ شُغْلًا وَلَمْ أَسُدَّ فَقْرَكَ، اگر تو نے ایسا نہ کیا، کیا یعنی اپنے آپ کو اللہ کی عبادت کے لیے خالی نہ کیا، تو میں تیرے ہاتھوں کو بیکار کاموں میں الجھا دوں گا اور لوگوں کی طرف تیری محتاجی کو ختم نہ کروں گا. اللہ اکبر. ہم اللہ کی طرف آتے ہیں، ہم اللہ کو وقت دیتے ہیں، اللہ تعالیٰ ہمارے سینے کو بے نیاز کر دیتے ہیں، ہمارے ہاتھ خالی رہتے ہیں، سب کچھ کر کے بھی فارغ محسوس کرتے ہیں، اور جب اللہ کے لیے وقت دینا چھوڑتے ہیں تو نتیجہ کیا ہوتا ہے کہ پھر ہاتھ بیکار کاموں میں رہتے ہیں. اور قرآن پڑھنے والے اس کی بہت دلیل بنتے ہیں، بہت گواہی دیتے ہیں اس چیز کی کہ جب سے قرآن سے تعلق جوڑا ہے ایسے لگتا ہے ہر کام وقت پہ ہونے لگا. اور جو لوگ قرآن کی طرف نہیں آتے تو وہ ہر وقت بیکار کاموں میں بھاگے رہتے ہیں. تو اللہ کی عبادت کے لیے اپنے آپ کو خالی کر دینا. اسی طرح ایک اور روایت امام حاکم سے ماخل بن یسار کی ہے، کہتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، تمہارے رب تعالیٰ کا ارشاد ہے، اے آدم کے بیٹے، میری عبادت کے لیے فارغ ہو جا، میں تیرے دل کو تونگری سے اوپر کر دوں گا اور تیرے دونوں ہاتھوں کو رزق سے پر کر دوں گا. اے آدم کے بیٹے، مجھ سے دوری اختیار نہ کر، اگر تو نے ایسا کیا تو میں تیرے دل کو محتاجی سے بھر دوں گا اور تیرے دونوں ہاتھوں کو بیکار کاموں میں لگا دوں گا. اللہ تعالیٰ ہمیں توفیق دے کہ ہم اپنے آپ کو اس کے لیے خالی کر لیں، ہم اللہ کے کام کریں اور اللہ ہمارے کام کروا دے. پانچویں چیز جس سے رزق میں برکت ہے اور الرزاق سے انسان رزق حاصل کر سکتا ہے، وہ کیا ہے؟ حج اور عمرے میں متابعت. متابعت کہتے ہیں اتباع سے، تبعہ، حج کیا پھر اس کے بعد عمرہ کر لیا پھر حج کیا، یعنی ایک حج کے بعد عمرہ، عمرے کے بعد حج، کثرت سے ان دونوں چیزوں کو کرنا، اس سے انسان کو رزق کا اضافہ ملتا ہے. کیسے؟ اس کی دلیل کیا ہے؟ امام احمد، ترمذی، نسائی، ابن خزیمہ، ابن حبان، ابن مسعود رضی اللہ تعالیٰ عنہ سے روایت کرتے ہیں کہ انہوں نے اللہ کے نبی صلی اللہ علیہ وسلم سے یہ بات سنی کہ حج اور عمرے کو ایک دوسرے کے بعد ادا کرو، کیونکہ وہ دونوں فقر اور گناہوں کو اس طرح دور کرتے ہیں جس طرح بھٹی لوہے، سونے اور چاندی کے میل کو چیل کو دور کرتی ہے، اور حج مبرور کا ثواب جنت ہے. اللہ تعالیٰ ہم سب کو توفیق دے ایسا حج کرنے کی. اور اللہ کے نبی کی زبان سے بات نکلے تو یہ غلط کیسے ہو سکتی ہے؟ چھٹی چیز جس سے رزق میں اضافہ ہوتا ہے، صلہ رحمی، رشتہ داروں کے ساتھ اچھا معاملہ رکھنا، وہ برا کریں تو آپ ان سے اچھا کریں. صلہ رحمی کا بھی مفہوم واضح ہونا چاہیے، یعنی صلہ رحمی یہ نہیں ہے کہ ہر وقت ان کے سر پہ سوار رہیں، بلکہ جو آپ سے برا کریں آپ ان سے اچھا کریں، جو آپ سے کٹیں آپ ان سے جڑیں، جو آپ کو محروم کریں آپ ان کو عطا کریں. ایسے لوگوں کو کیا ملتا ہے؟ امام بخاری ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے ایک روایت لائے ہیں، من سرہ ان یبسط فی رزقہ، جو شخص اپنے رزق میں کشادگی اور عمر میں اضافہ پسند کرے. کرتے ہیں آپ؟ کوئی ہے ایسا جو یہ کہے کہ میں نہیں چاہتا کہ میرا رزق زیادہ ہو یا میری عمر بڑھے؟ ہر ایک ہی چاہتا ہے مجھے تو لگتا ہے. تو کیا کرے؟ فل یصل رحمہ، پھر اس کو چاہیے کہ وہ صلہ رحمی کرے. اچھا معاملہ رکھنا، عمر میں بھی اضافہ اور رزق میں بھی اضافہ. بلکہ ایک روایت میں آتا ہے کہ وہ بری موت بھی دور ہو جاتی ہے اس سے. ساتویں چیز اللہ تعالیٰ کی راہ میں خرچ کرنا. ہم جتنا خرچ کریں گے وہ زیادہ دے گا. اس کی دلیل کیا ہے؟ سورۃ سبا کی آیت نمبر 39 میں آتا ہے وَمَا أَنفَقْتُم مِّن شَيْءٍ فَهُوَ يُخْلِفُهُ وَهُوَ خَيْرُ الرَّازِقِينَ. اور تم لوگ اللہ کی راہ میں جو خرچ کرو وہ اس کا بدلہ دے گا اور وہ بہترین رزق دینے والا ہے. جتنا دیتے جائیں گے بڑھتا جائے گا. اور اس کے تو بہت سارے دلائل ہیں قرآن پاک میں. آٹھویں چیز شرعی علوم کے حصول کے لیے وقف ہونے والوں پر خرچ کرنا, یعنی علم سیکھنے والوں پر خرچ کرنا. اور ظاہر ہے کہ وہ علم سیکھنا شریعت کے مطابق ہو, کوئی اور طرح کا دین نہ ہو, یعنی سنت, قرآن اور سنت سے تعلق جوڑنے والوں پہ خرچ کرنا. ان پہ آپ خرچ کریں, اللہ تعالیٰ آپ پہ خرچ کرے گا. اس کی دلیل امام ترمذی اور حاکم نے انس بن مالک سے ایک روایت نقل کی ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے زمانے میں دو بھائی تھے. ایک علم کے حصول کے لیے نبی صلی اللہ علیہ وسلم کی مجلس میں حاضر ہوتا اور دوسرا حصول معاش کے لیے, یعنی مال کمانے کے لیے سعی اور کوشش کرتا, محنت کرتا. حصول معاش کے لیے جد و جہد کرنے والے نے اپنے بھائی کی شکایت نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں کی کہ دیکھیں یہ تو بیٹھا پڑتا ہی رہتا ہے, کام سارا مجھے کرنا پڑتا ہے. دو بھائی تھے نا, تو آپس میں آ گئی بات ایسی دل میں. آپ نے فرمایا شاید کہ تمہیں رزق اسی کی وجہ سے دیا جا رہا ہے. سبحان اللہ. یعنی ہمیں نہیں پتہ, بعض دفعہ ایک بندہ بہت تیز ہوتا ہے, بہت ایکٹیو ہوتا ہے, اسمارٹ ہوتا ہے, وہ کہتا ہے سارا کام تو میں کرتا ہوں, تو دوسرا بیچارہ اس کا تقویٰ, اس کی نیکی, اس کا اللہ کے دین سے ڈیووٹ ہونا شاید وہ اس کے لیے زیادہ رسک لانے کا سبب بن جائے. تو یہ اللہ کو پتہ ہے, اس لیے کوئی مت سوچے کہ کیسا ہوگا معاملہ. ہر بندہ اللہ کی نگاہوں میں ہے. نویں چیز, نو نمبر کی, جس سے رزق میں اضافہ ہوتا ہے, کمزوروں کے ساتھ احسان کرنا. امام بخاری رحمۃ اللہ علیہ نے مصعب بن عمیر سے ایک روایت نقل کی ہے, حضرت سعد نے خیال کیا کہ انہیں اپنے سے کمزور لوگوں پر برتری حاصل ہے, تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا هل تنصرون وترزقون الا بدعفائکم. تمہاری مدد صرف تمہارے کمزوروں کی وجہ سے کی جاتی ہے اور انہی کی وجہ سے تمہیں رزق دیا جاتا ہے. اللہ اکبر. کمزوروں پہ, بیچارے جو بول نہیں سکتے, جو کچھ کہہ نہیں سکتے, ان کے ساتھ اچھا معاملہ. اور دسویں چیز, اللہ کی راہ میں ہجرت کرنا. جتنا انسان اللہ کے راستے میں اپنی من پسند چیزوں کو چھوڑتا جاتا ہے اتنا ہی اس کا رزق بڑھتا جاتا ہے. اس کی دلیل کیا ہے؟ جی, سورۃ نساء آیت 100, آپ لوگوں کو تو یاد ہونی چاہیے, ابھی قریب کی پڑی ہوئی آیت ہے. وَمَن يُهَاجِرْ فِي سَبِيلِ اللَّهِ يَجِدْ فِي الْأَرْضِ مُرَاغَمًا كَثِيرًا وَسَعَةً. اور جو کوئی اللہ تعالیٰ کی راہ میں اپنا وطن چھوڑے وہ زمین میں رہنے کی بہت جگہ اور روزی میں کشادگی پائے گا. تو لہٰذا اس رزاق سے رزق لینا ہے تو کچھ ہمیں بھی کرنا پڑے گا. اگر یہ 10 چیزیں آپ اپنی ایک چیک لسٹ کی صورت میں بنا لیں تو میرا نہیں خیال کہ کوئی اس چیز کا شکوہ کر سکے کہ رزق کم ہے. میں حیران ہوتی ہوں کہ عموماً ہم مال حاصل کرنے کے لیے یا اپنے رزق کو زیادہ کرنے کے لیے اللہ کی ناراضگی والے کام زیادہ کرتے ہیں. سچ ہے نا؟ عموماً لوگ کیا کہتے ہیں, نہیں اس طرح ہوں گے تو پھر کام نہیں چلے گا, یہ کریں گے تو رزق کم ہو جائے گا. عموماً لوگ چھوٹی چھوٹی باتوں پہ ٹوکتے رہتے ہیں. دیکھو اگر میں نے اسکارف پہن لیا تو مجھے جاب نہیں ملے گی, دیکھو اگر داڑھی رکھی تو مجھے نکال دیں گے. اکثر لوگ سوچتے ہیں एक थी तो कहने लगी जॉब के लिए फ़ोन आता है तो सब बहुत खुश होते हैं, इंटरव्यू पे जाती हूँ तो नो कहते हैं, और उनका अपना ख्याल था कि वो मेरे स्काफ की वजह से, हालांकि मैं कभी नहीं मान सकती क्योंकि जो उनका प्रोफेशन था उसमें तो वो वैसे ही कवर करने को कहते हैं, मेडिकल का कोई प्रोफेशन था, सर पे टोपी पहननी होती है या वाइट गाउन पहनना होता है, तो मैं नहीं मानती इस चीज़ को कि आपके स्काफ, सिर्फ आप भी तो वही पहन रहे हैं, आपने कोई एक्स्ट्रा चीज़ नहीं पहनी। लेकिन शैतान इतना बड़ा दुश्मन है, दिल में चुन चुन के वो ख्यालात लाता है, काम नहीं चल रहा ना, इसकी वजह ये है कि ये वजह है, नहीं ये दाढ़ी वाला वर्कर है ना इसको निकाल देते हैं, नहीं ये निकाब में खड़ी औरत है ना इसलिए नहीं चलेगा। वमैयत तकिल्लाह यजल्लहु मखरजा। तो उम्मीद है कि आपको 10 पॉइंट्स मिल गए हैं अपने शोहरों के साथ शेयर करने के, लेकिन बात यही है कि अल्लाह ताला इंसान को रिस्क देता है, वहाँ से देता है जहाँ से इंसान गुमान नहीं कर सकता। जितना आपको इस चीज़ पे यकीन होगा ना उतना इंशाअल्लाह ताला आपके साथ ऐसा ही मामला होगा। एक रिवायत है अब्दुल्ला बिन अब्बास रज़ी अल्लाह ताला अन्हो से कि औफ बिन मालिक नबी सल्लम की खिदमत में हाजिर हुए, कहने लगे कि मेरे लड़के सालिम, उसके लड़के का नाम सालिम था, उसको दुश्मन गिरफ्तार करके ले गए, इसकी माँ बड़ी परेशान है, अब क्या करूँ। सारी बात है माँ तो परेशान होगी, बेटा नहीं है, बेटे को कोई ले गया। तो अल्लाह के नबी सल्लम ने फरमाया मैं तुमको और तुम्हारे बेटे की माँ को हुक्म देता हूँ कि तुम कसरत से ला हौला वला कुव्वता इल्ला बिल्ला कहो। इन दोनों ने इस बात की तामील की, कसरत से ये कलमा पढ़ा। इसका असर क्या हुआ, जिन दुश्मनों ने लड़के को कैद कर रखा था वो किसी रोज़ ज़रा गाफिल हुए, लड़का किसी तरह उनकी कैद से निकल गया और उनकी कुछ बकरियां हंका कर अपने वालिद के पास आ गया। और बाज़ रिवायतों में आता है उनका एक ऊँट इसको मिल गया, उस पर सवार हो गया और दूसरे ऊँटों को साथ लगाया और सब लेकर वालिद के पास पहुँचा। उनके वालिद ये खबर सुनकर नबी सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाज़िर हुए। रज़ाक ने कैसे रिस्क दिया, यह रिवायत मारफुल कुरान के की जिल्द 8 सफ़ा 486 पर है। तो लिहाजा अल्लाह देता है। फिर अभी हमने बात की ना अल्लाह की इबादत के लिए आप अपने आप को खालिस कर लें, अल्लाह आपकी रिस्क को बढ़ाएगा। हम अमूमन अल्लाह के वक्त को कम करना चाहते हैं ताकि हमारा रिस्क बढ़ जाए, क्या बढ़ जाते नहीं। एक बहुत ही प्यारा वाक्या दिल चाह रहा है आपके साथ शेयर करूं अर्रज़ाक के नाते से कि अल्लाह अपने रास्ते में निकलने वालों को कहां से रिस्क देता है। अमली ज़िंदगी में तो इसकी कई मिसालें होंगी, लेकिन ये वो वाक्या जो अल्लाह के नबी सल्लम के दौर में पेश आया। हज़रत जाबिर रज़ी अल्लाह ताला अन्हु कहते हैं कि अल्लाह के नबी सल्लम ने 300 सहाबा का एक लश्कर साहिल समंदर की तरफ भेजा और अबू उबैदा बिन जराह उसके अमीर थे। कहते हैं जब मदीना से हम लोग चले थोड़ा सा तोशा था, रास्ते में ख़त्म हो गया, यानी जो खाना था फूड था रास्ते का। अब क्या हुआ कि अबू उबैदा ने सबको हुक्म दिया कि लश्कर के सारे तोशे जमा किया जाएं, यानी जिसके पास जो कुछ है वो ले आओ। चुनाचे सब जमा किए गए, खजूर के 2 तोशेदान बन गए। अब अबू उबैदा हमें उनमें से थोड़ा थोड़ा रोज़ देते रहे, फिर ये तोशे भी ख़त्म हो गए और हमें रोज़ाना सिर्फ एक खजूर मिलने लगी। रावी ने जाबिर से कहा एक खजूर पर कैसे गुजारा होता होगा। जाबिर ने कहा हाँ इसकी कदर उस वक्त मालूम हुई जब वो एक खजूर मिलनी भी बंद हो गई। जब हम सब साहिल समंदर पर पहुँचे तो वहाँ छोटे पहाड़ जितनी ऊंची एक मछली मिली, यानी इतनी बड़ी मछली थी जैसे एक छोटा सा पहाड़ होता है। समंदर ने बाहर उस मछली को डाल दिया था जिसके गोश्त को सारा लश्कर 18 दिन तक खाता रहा। बाज़ रिवायतों में आता है कि एक महीना तक खाते रहे। कहते हैं कि अबू उबैदा ने हुक्म दिया कि इस मछली के जो अंदर के कांटे हैं उसको खड़ा करो। जब उसके दोनों कांटे खड़े किए गए तो एक ऊँट पर कुजावा रखा गया, यानी ऊँटनी पे जैसे कुजावा होता है उस पर कोई बैठे, फिर वो ऊँटनी इसके इस कांटों के नीचे से गुजारी गई तो इसका सर या कोहान ऊँटों को नहीं कांटों को नहीं लगा। इमाम मालिक की रिवायत है, यानी इतनी बड़ी मछली थी कि अल्लाह ताला ने वो अपने रास्ते में निकलने वालों को दे दी। क्यों, हुआ रज़ाक, वो रज़ाक है। आता रिवायतों में कि नबी सल्लम जब ये लोग वापस आए तो आपने कहा कि तुम्हारे पास उसमें से कुछ है, तो उन्होंने कहा जी, तो आपने भी उससे खाया। अल्लाह कैसे अपने रास्ते में रहने वालों को खिलाता है, और आप देखिए बीबी मरियम को कौन खिलाता था, हुआ मिन इंदिल्लाह, ये अल्लाह की तरफ से है, वो बेहतरीन रज़ाक है। अल्लाह के रास्तों में निकलने लिए कभी भूखे नहीं रहते, माल दौलत उनके दिल को सबसे बड़ा तो सुकून का रिस्क मिलता है, उनकी ज़िंदगी में बरकत होती है। हज़रत माविया कहती हैं, जो बाद में मुसलमान हो गई थी, एक मौका आया कि हज़रत खुबैब रज़ी अल्लाह तआला अन्हु को इनके घर में कैद किया गया, यानी ये नॉन मुस्लिम थी और दुश्मनों ने हज़रत खुबैब को मुसलमान होने की वजह से कैद किया और इनको डाल दिया घर में। ये वहाँ कैद में थे बेचारे, बहुत सख्त बुरे हाल में थे कि दुश्मनों ने इन पर ज़ुल्म किए। कहती हैं कि एक रोज़ मैंने दरवाज़े के झरोके से झांका तो इनके हाथ में इंसान के सर के बराबर अंगूर का खोशा था, इतना बड़ा गुच्छा था जिसमें से वो खा रहे थे। मेरे इल्म में उस वक्त रुए ज़मीन पर कहीं भी खाने के लिए अंगूर नहीं थे। अल्लाह अकबर, खिलाते हैं। आज भी जो लोग अल्लाह के रास्ते में निकलते हैं उनको ऐसी चीज़ें मिलती हैं। मैंने एक आर्टिकल पढ़ा, कुछ लोग जो यानी बिल्कुल पहाड़ों में बर्फ़ पोश चट्टानों में जाके अल्लाह के दीन का काम करते हैं, तो उसमें से किसी का वाक़या मुझे याद आ रहा है कि कहते हैं कि इतनी सख्त भूख थी कि बिल्कुल जैसे अंतड़ियाँ इंसान की दोहरी होने लगती हैं, और पहाड़ों पे बर्फ़ जमी हुई थी और कोई रास्ता नहीं था कहीं से मदद आए, कहाँ से हम खाएँ, तो क्या करें। कहते हैं कि अल्लाह से दुआ मांगी कि अल्लाह तू रज़ाक़ है, तू रिज़्क़ का इंतज़ाम कर दे, हम भूखे मरें। कहते हैं उसके बाद हमें नहीं पता क्या हुआ, हमने दूर से एक बिल्ली को आता देखा। अल्लाह असबाब के पर्दे में देता है, आसमान से नहीं पड़ता। कहते हैं एक बिल्ली आई और वहाँ एक पोटली खाने की छोड़ के चली गई। जब बिल्ली चली गई, कहते हैं जब हमने उस लिफाफे को पकड़ा, गरम गरम खाना था। कौन था जो बर्फ़ की चट्टानों के ऊपर गरम खाने दे, ये अल्लाह की ज़ात है, वो अल्लाह है रज़ाक। अगर हमें उसके रज़ाक होने का यकीन आ जाए, हमारी ज़िंदगी बदल जाए, तब्दीलियाँ आ जाएं, ये कभी नहीं हो सकता कि वो अपने बंदों को भूखा सुलाए। उसने हर एक का रिस्क रखा हुआ है, वो हर एक को देता है। हम अल्लाह के बंदों को देना शुरू कर दें, अल्लाह हमें मज़ीद देगा और बढ़ाएगा। ये वही रज़ाक है जिसने बनी इसराइल को वादी तीह में इतने साल खिलाया था। ये वही रज़ाक है कि जो बंदे को कभी भूखा नहीं सोने देता। ये वही रज़ाक है कि जब बच्चा दुनिया में आता है तो भूखा होता है और चंद घंटों के अंदर माँ के जिस्म से उसको दूध की नहरें जारी हो जाती हैं उसके लिए और उसको मिलने लगती हैं। ये उसकी ज़ात है। हमारा ताल्लुक़ उसके साथ कैसा होना चाहिए कि सिर्फ उसी से मांगें, कभी किसी से शरीक ना करें, कभी किसी से ना मांगें। अल्लाह ताला ने कैसे कैसे मामलात रखे, यानी मेरा दिल चाह रहा है कि आपको वो सारे वाक़यात आपके सामने रख दूं कि जो अल्लाह पे तवक्कुल करने वाले, अल्लाह के रास्ते में निकलने वालों की अल्लाह ताला मदद किया करते थे, कि आज हमें इतनी ज़रूरत है इस मौजू पे बात करने की, इसलिए कि मुझे ऐसे लगता है कि आज के दौर में हमारा मसला ही रिस्क है। रिस्क रिस्क, बड़ी बड़ी कुर्बानियाँ देने को तैयार हैं रिस्क के लिए, जुदाइयाँ बर्दाश्त करते हैं रिस्क के लिए, शोहर बीवी 10-10 साल से नहीं मिलते। यकीन करें ऐसे वाक़यात मौजूद हैं, ऐसे लोगों को मैं पर्सनली जानती हूँ, 10 साल हो गए शोहर और बीवी अलग जगह पे हैं। क्या है कि मर्द कमाने के लिए गए, मिलने क्यों नहीं जाते, चले गए तो वापस नहीं आ सकते। कितनी कुर्बानियाँ इंसान देता है, और अर्रज़ाक कहाँ से बंदे को खिलाता है। एक वाक़या तारीख़ का आपके सामने रखूँगी, अब्दुर्रहमान बिन यजीद बिन जाबिर से है। कहते हैं कि अबू उमामा रज़ी अल्लाहु अन्हो की एक लौंडी जो कि पहले ईसाई थी, उन्होंने मुझे ये वाक़या सुनाया कि अबू उमामा को दूसरों पर ख़र्च करना बहुत पसंद था। वो इसके लिए माल जमा किया करते थे और किसी साइल को खाली हाथ वापस नहीं करते थे, और कुछ ना होता तो एक प्याज या एक खजूर या खाने की कोई चीज़ ही दे देते। एक दिन एक साइल यानी सवाल करने वाला बेगर इनके पास आया। उस वक्त उनके पास उसमें से कोई चीज़ ना थी, सिर्फ 3 दीनार थे। इस साइल ने मांगा तो 1 दीनार उसे दे दिया, फिर दूसरा आया तो 1 दीनार उसे दे दिया, फिर तीसरा आया तो 1 दीनार उसे दे दिया। जब तीनों दे दिए तो मुझे गुस्सा आ गया, मैंने कहा आपने हमारे लिए भी कुछ छोड़ा नहीं। फिर वो दोपहर को आराम करने लेट गए। جب ظہر کی اذان ہوئی تو میں نے انہیں اٹھایا وہ وضو کر کے مسجد چلے گئے چونکہ ان کا روزہ تھا اس لیے مجھے ان پر ترس آ گیا اور میرا غصہ اتر گیا پھر میں نے قرض لے کر ان کے لیے رات کا کھانا تیار کیا شام کو ان کے لیے چراغ بھی جلایا پھر میں چراغ ٹھیک کرنے کے لیے ان کے بستر کے پاس گئی اور بستر اٹھایا تو اس کے نیچے سونے کے دینار رکھے تھے میں نے انہیں گنا تو وہ پورے 300 تھے میں نے کہا چونکہ اتنے دینار رکھے ہوئے تھے اسی وجہ سے انہوں نے 3 دینار کی سخاوت کی یعنی یہ لانڈی تھی یہ سمجھی کہ 3 دینار دیے تو اس کا تھا کہ 300 انہوں نے چھپا کے رکھے ہوئے تھے اسی لیے مطمئن تھے لیکن ہوا کیا کہتی ہیں پھر وہ عشاء کے بعد گھر آئے تو دسترخوان اور چراغ دیکھ کر مسکرائے اور کہنے لگے معلوم ہوتا ہے یہ سب کچھ اللہ کے ہاں سے آیا ہے کیونکہ ان کا خیال تھا کہ گھر میں کچھ بھی نہیں تھا اس لیے نہ کھانا ہوگا نہ چراغ میں نے کھڑے ہو کر ان کا استقبال کیا انہیں کھانا کھلایا پھر میں نے کہا اللہ تعالیٰ آپ سے راضی ہو اللہ تعالیٰ آپ پہ رحم فرمائے آپ نے اتنے سارے دینار یوں ہی چھوڑ دیے تھے جہاں سے ان کے گم ہونے کا خطرہ تھا مجھے بتایا بھی نہیں کہ اٹھا کے رکھ لیتی یعنی وہ جو 300 دینار ملے اس کے بارے میں یہ کہہ رہی ہیں کہ آپ مجھے بتا دیتے اپنے بستر کے نیچے رکھے ہوئے تو میں سنبھال دیتی کہنے لگے کون سے دینار میں نے تو کچھ بھی نہیں چھوڑا پھر میں نے بستر اٹھا کر انہیں وہ دینار دکھائے دیکھ کر وہ خوش بھی ہوئے اور حیران بھی ہوئے کہ اللہ نے اپنے غیبی خزانے سے عطا کیے یہ دیکھ کر میں بھی بہت متاثر ہوئی اور میں نے کھڑے ہو کر زنار کاٹ ڈالا زنار اس دھاگے یا زنجیر کو کہتے ہیں جسے عیسائی کمر میں باندھتے تھے اور مسلمان ہو گئی ابن جابر کہتے ہیں کہ میں نے اس باندی کو خمس کی مسجد میں دیکھا وہ عورتوں کو قرآن فرائض اور سنتیں سکھا رہی تھیں اور دین کی باتیں سمجھا رہی تھیں یہ حیات صحابہ کے اندر واقعہ موجود ہے اصل بات یہ ہے کہ جو جیسا اللہ تعالیٰ کے ساتھ گمان کرے گا اللہ تعالیٰ اس کے ساتھ ویسا ہی معاملہ کرے گا ہم چونکہ یہ سوچتے ہیں کہ ہماری کوشش سے ملتا ہے تو پھر وہ کوشش ہماری ہی لگتی ہے اگر اللہ پہ توکل رکھیں گے اللہ تعالیٰ سے امید باندھیں گے انشاءاللہ تعالیٰ اللہ تعالیٰ ہمیں اپنے پاس سے دے گا لہٰذا کبھی پریشان نہیں ہونا یہ سارے معاملے اللہ کے ہاتھ کے ہیں وہ سب کو دیتا ہے ہمارا تعلق اس سے کیا ہونا چاہیے وہی 10 نکاتی تعلق اپنے آپ کو سوچئے گا اللہ تعالیٰ کے اس نام پہ جتنا غور کریں اور اپنے حالات پہ اپنی باتوں پہ غور کریں گے انشاءاللہ تعالیٰ آپ کو بہت ساری باتیں مل جائیں گی کہ اگر میرے پاس رزق کی کمی ہے اگر میں پریشان ہوں تو اس کی وجہ کیا ہے اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمیں اپنے رزاق ہونے کا یقین دلا دے اور ہمارا اس کے ساتھ تعلق ایسا جڑ جائے کہ بس ہم اس کے خزانوں سے ہر چیز کو پانے کے متمنی ہو جائیں انشاءاللہ اس پہ چند باتیں جو ہیں وہ پھر اگلے ویک کر کے ہم اگلا نام شروع کریں گے سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین ٹیکسٹ کھول دیں کوئی ایک دو بات جو آپ شیئر کرنا چاہیں ان باتوں کو سن کے آپ نے کیا محسوس کیا تو آپ لوگ لکھ سکتے ہیں اور اسی دوران پھر آپ اپنی اگلی کلاس کے لیے بھی تیار ہو جائیں یقین آتا ہے اللہ تعالیٰ کے رزاق ہونے کا کچھ فائدہ ہوا آپ کو اس کو پڑھ کے سن کے الحمدللہ ہم گناہ کر کے نافرمانیاں کر کے رزق زیادہ لینا چاہتے ہیں حالانکہ اس نے رزق تو اپنی اطاعت اور اپنی فرما برداری میں چھپایا ہوا ہے ہم کہتے ہیں ہمارے پاس اپنے کاموں کا وقت نہیں ہم اللہ کے کام کیا کریں ہمیں یہ نہیں پتہ ہم جتنا اللہ کے راستے میں کام کریں گے جتنا وقت لگائیں گے جتنا اپنی نیتوں کو خالص کر دیں گے اتنا ہی اللہ تعالیٰ ہمیں عطا کرے گا تو ٹھیک ہے یہاں پہ رک جاتے ہیں اور جن کا کچھ مس ہوا ہے تو وہ آپ ری پلے میں شام کو سنیں گے اچھا آپ کے لیے یہ ہے کہ بس ایک مجھے چھوٹی سی اناؤنسمنٹ تھی آئی ڈونٹ نو عتیق فلائر ریڈی ہے تو آپ بتا دیجئے انشاءاللہ تعالیٰ اب آپ لوگوں کے ساتھ یعنی ملاقات تو منڈے کو ہوگی لیکن وہ منڈے کی چھٹی ہے آپ کی عید کی ٹیوزڈے کو ملاقات ہوگی اور منڈے کی شام کو بھی جو وہ عید کا پروگرام رکھا ہے وہ سب تو یہ لوگ آپ کو ایڈمنس بتا ہی دیں گے بعد میں موقع ملا تو میں بھی بعد میں آ کے بتا دوں گی